نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمین یا رب العالمین. اس کی آیت میں اللہ تعالیٰ نے والدین کے ساتھ کس لمٹ تک احسان کرنا ہے, کس لمٹ تک ان کی بات کو یعنی اطاعت کرنی ہے, اس کا بتایا ہے کیا رول ہے. وَوَصَّيْنَا الْإِنسَانَ, اور وصیت کی ہم نے انسان کو. وصیت کا مطلب کیا ہوتا ہے؟ تاکید کی ہے. جیسے ہم آپ ایک چیز میں آپ کو کہوں گے جی آپ وہاں جانا ہے, ایک میں آپ کو تاکید کروں کہ بھئی آپ نے یہ کرنا ہے, آپ نے وہاں جانا ہے, میں آپ کو بار بار ریمائنڈ کروں, یہ میری تاکید ہے آپ کو. اس کا مطلب کیا ہوگا؟ یعنی بہت ہی کسی کو یعنی ایک ایمفسائز کر کے کوئی چیز کہنا. بھی والدی ہی, جب بھی آ جاتا ہے تاکید کے بعد, تو اس کا مطلب ہے عہد لینا. عہد لے لیا اللہ تعالیٰ نے انسان سے کس چیز کے بارے میں؟ کہ اپنے والدین کے ساتھ حسن کرو. احسان نہیں فرمایا, حسن. یہ بھی نہیں فرمایا کہ اچھا کرو کوئی اور. گڈ جو ہوتا ہے نا وہ ایک لیول ہے, اچھا ایک لیول, حسن جو ہے وہ بہت اوپر کا لیول ہے. یعنی ایسا معاملہ ہو جو سراپا حسن ہو, یعنی جس کو کوئی بھی دیکھے تو کہے حسن ہے یہ, بیوٹیفل, سراسر بھلائی والا, سراسر اچھا. ٹھیک ہے, اور وہ اچھا کریں یا نہ کریں اس کے اوپر نہیں ڈیپینڈ کرتا. ان کے ساتھ اچھا ہی معاملہ کرنا ہے. یہ دیکھیں, ایک بات یاد رکھنی چاہیے کہ والدین کے ساتھ سلوک کرتے ہوئے کوئی انسان یہ نہیں دیکھے گا کہ اچھا یہ تو میرے ساتھ ایسے کرتے تھے, انہوں نے ہمیں سیر نہیں کرائی, میں کیوں ان کو سیر کراؤں, اب ہم کیوں ان کے ساتھ یہ کریں معاملہ. یہ ہمیں پوچھتے نہیں تھے بچپن میں, انہوں نے ہمارے ساتھ یہ زیادتیاں کی جی, یہ کیا. بہت لوگوں نے بڑے دلوں کے اندر وہ رکھے ہوتے ہیں باتیں, اور اپنے بچوں کو بھی پھر بتاتے ہیں تمہیں پتا ہے تمہاری نانی تو مجھے ایسے کرتی تھی, وہ جب بچپن میں مجھے اس طرح مارتی تھی, ہمارے پر تو اس طرح سختیاں انہوں نے کی ہوئی ہیں. ایسی باتیں نہیں کرنی چاہیے, یہ آپ بچوں کو پوائزن کر رہے ہیں. دیکھیں وہ انسان بڑا ہی ناکام ہے جو والدین کی عزت کرنا نہیں جانتا. پڑھ لکھ کے بھی انسان پی ایچ ڈی ہو جاتا ہے اور والدین سے کہتا ہے آپ کو کیا پتا, آپ کو تو کچھ پتا ہی نہیں, کیونکہ میں تو بہت بن گئی ہوں. اور بعض دفعہ قرآن پڑھ کے لوگ کہنا شروع ہوتے ہیں آپ کو کیا پتا, میں نے تو قرآن پڑھا, میں تو کلاسیں لیتی ہوں. تو یہ جب یہاں پہ کہا گیا حسنا, حسن, اپنی باتوں میں بھی حسن لے کر آئیں. یاد رکھیں اگر آپ یہ چاہتے ہیں کہ آپ کی اولاد آپ کے ساتھ اچھا کرے جب وہ گرو اپ ہو, تو یہ ان کو یہ سمجھانے سے بیٹا بچوں کو ادب کرنا چاہیے, دیکھو ہمارا اسلام بھی یہ کہتا ہے, دیکھو قرآن کے اندر کتنی دفعہ والدین کے حقوق کی بات آئی, یہ کہنے سے بات نہیں بنے گی, وہ سن کے نہیں سیکھتے, وہ دیکھ کے سیکھ رہے ہیں. اور آج آپ والدین کے سامنے بدتمیزی کرتے ہیں, یاد رکھیں وہ ضرور بدتمیزی کریں گے. اور اگر آج آپ والدین کے ساتھ بھلائی کا معاملہ کرتے ہیں تو یہ وہ کمیٹی ہے جو نکلنی ہی نکلنی, یہ کمیٹی نکل کے رہے گی, وہ بھی آپ کے ساتھ اچھا ہی کریں گے. تو والدین کے ساتھ حسن سلوک, اللہ تعالیٰ نے اپنے بعد جو سب سے بڑا حق رکھا ہے وہ والدین کا رکھا ہے, اور خاص طور پہ جب والدین ادھیڑ عمر کو پہنچ جائے تو فرمایا کہ ان کے ساتھ اف تک نہ کرو, اتنا سا بھی کلمہ ان کو نہ کہو. یعنی اب تم ان کی خاموشی سے ہی اندازہ لگاؤ ان کے کیا چاہیے, ان کو کیا ان کی کوئی تکلیف ہے یا ان کو کوئی ایسی ضرورت ہے یا کیا. بچوں کی طرح یعنی اب ان سے ڈیل کرو. جو بچے ہوتے نا ان کو اظہار نہیں کرنا آتا, ان کو بس رونا ہی آتا ہے. تو بعض دفعہ جو والدین بوڑھے ہو جاتے ہیں ان کو رونا بھی نہیں آتا,
उनको समझ ही नहीं आती हमने अपने आप को एक्सप्रेस कैसे करना। तो इंसान को तब समझना है, खुद समझना है कि मैंने ये किए क्या चाहते हैं, इनकी क्या चाहत है, इनकी क्या जरूरत है। कभी वो बिल्कुल चुपचाप बैठे होते हैं, वही उनका उनकी रजामंदी होती है। कभी चुपचाप बैठे होते हैं शर्म की वजह से, नहीं एक्सप्रेस कर सकते। कभी हसरतें पाले होते हैं, कभी डर के मारे कुछ नहीं बोलते। औलाद से उनको डर लगता है, तो औलाद अगर रूटीन में ही चलती रहेगी तो फिर तो उनका दिल टूटता रहेगा हर जगह। इसलिए आम रूटीन से हट के फिर उनके साथ मामला करना है, उनकी खामोशी से समझना है कि ये क्या चाहते हैं आप। देखिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हलाक हो गया वो जिसने अपने वालदैन को, वो बर्बाद हो गया जिसने अपने वालदैन को बुढ़ापे में पाया और उनकी खिदमत करके जन्नत नहीं कमाई। और ये बुढ़ापा जो है ना, ये हमारे से बस एक सफा आगे ही रह गया। एक सफा है बस पलटना, और हम अपने वालदैन की जगह पे होंगे और हमारी औलाद हमारी जगह पे खड़ी होगी। क्योंकि ये वक्त बड़ी जल्दी गुजर जाता ना, हम हमेशा इसी तरह जवान रहेंगे कि हम अकड़ते फिरते रहें और वालदैन के आगे बातें करते रहें, ना हमारे बच्चे इसी तरह छोटे रहेंगे। एक दिन वो भी हमारे आगे ऐसे ही खड़े हो जाएंगे जैसे आज हम खड़े हो जाते वालदैन के आगे। तो यहां पे बताया गया हुस्न का मामला, और सबसे ज्यादा हुस्न सलूक किसके साथ करने का हुक्म है पूरी दुनिया में। जब आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि मेरे एक सहाबी ने पूछा था कि मेरे सबसे ज्यादा हुस्न सलूक का हकदार कौन है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारी माँ, फिर उन्होंने पूछा उसके बाद तुम्हारी माँ, उन्होंने पूछा उसके बाद तुम्हारी माँ, फिर पूछा उसके बाद फिर फरमाया तुम्हारा बाप। बुखारी और मुस्लिम की हदीस है। आप मुझे ये बताएं कि आज ज्यादा हम पोलाइट और नाइस बाहर वालों के साथ हैं या वालदैन के साथ? हम में से कितने लोग हैं जो वालदैन के साथ ये सोच के कि ये हदीस है कि सबसे ज्यादा मेरे हुस्न सलूक का, मेरे अच्छे अखलाक की हकदार मेरी माँ है, हम उनसे बात करते हैं। अल्लाह ताला हम सबको इसमें माफ फरमाए। अल्लाह ताला हमारी जो कमियां कोताहियां हमने की हैं, अल्लाह ताला उसके ऊपर हमारी पकड़ ना फरमाए। एक दफा हज़रत अस्मा बिनते अबी बकर वो बयान करते हैं कि मेरी माँ मेरे पास आई और वो आप सल्लल्लाहु अलैहि वसल्लम के अहद में उस वक्त मुशरिका थी। तो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि मेरी माँ इस्लाम से एराज करने वाली है, क्या मैं इनसे मिलूं? आपने फरमाया तुम उनसे मिलो। बुखारी और मुस्लिम की रिवायत, तुम उनसे मिलो। अब ये तो मुशरिका माँ के बारे में कहा जा रहा है, और हमारे यहाँ अगर ये होता है कि हम ये सोचते हैं कि हमारे माँ बाप किसी बिदत में मुबतला है, या वो अकीदा नहीं रखते, या वो दीन पे नहीं चल रहे उस तरह से जैसे कि हम चल रहे हैं, या हम जैसे कोशिश करते हैं, तो हम उनसे बिल्कुल ही इतना एराज करने लगते हैं, उनको डिग्रेड करने लगते हैं, उनको हकीर समझने लगते हैं। अल्लाह अकबर। और माँ बाप के बारे में कुछ थोड़ी सी नसीहतें जो मुफसरीन ने लिखी हैं कि क्या करना चाहिए उनके साथ हुस्न सलूक करने के लिए, तो ये कि हमेशा उनको इज्जत दें, अहमियत दें, तरजीह दें, उनकी बातों को तवज्जो से सुने, उनकी राय को अहमियत दें, और उनके साथ बात करें, और उनसे बात करते हुए अच्छे अल्फाज का चुनाव करें। कोई ऐसी बात ना करें जिससे वो हर्ट हो, चाहे वो कोई गलत ही बात कर रहे हैं, लेकिन ऐसी हर्टफुल बातें ना करें। आपको क्या, आप ऐसे कहते हैं, आप ये कहते हैं, नहीं वो नहीं कह सकते। उनको बुरी खबरें बताने से परहेज करें, ये नहीं कि जो सबसे बुरी अपने घर की बात है वो लेके अब उनको जरूर ही बतानी है, उनको दुखी कर रहे हैं, बाकी सारा टाइम आप खेल कूद करते रहते हैं। जब उनसे बात करते हैं तो रोनी सूरत बना लेते हैं, हाय आज ये हो गया, मेरे शौहर ने मुझे ये कह दिया, बच्चों ने मुझे ऐसे कर दिया, मैं तो इतनी थक गई, मैंने तो इतनी मेहनत की, मैंने तो आए मैंने तो कभी तिनका दौरा नहीं किया था घर में, और यहाँ पे मुझे इतना काम करना पड़ता है, कोई मुझे पूछता नहीं है फलां। वो उनको सारे रोने धोने करके, उनको दुखी करके, फिर उसके बाद खुद हंसी खुशी, ये नहीं करना चाहिए। बुरी बातें बताने से उनको परहेज करें, उनका क्या कसूर है, उन्होंने आपको पाल पोस के बड़ा कर दिया, आप जवान है, अपने मसले खुद हल करें। उनको ना सताएं और ना दुखी करें, اپنے ہر وقت دکھ ان کے سامنے کھول کھول کے ان سے اچھی باتیں شیئر کیا کریں, ان کے دوستوں کے بارے میں اچھی باتیں کریں, ان کی اچھی چیزوں کو یاد کرائیں ان کو. ان بوڑھوں کو یا بڑے ہو جاتے تو ان کو پرانی باتیں کرنے کا بڑا شوق ہوتا, تو اچھی اچھی یادیں ان کے سامنے رکھیں. تو ان کی ماضی کی جو تلخ باتیں ہیں نا ان کا ذکر نہ کریں کہ آپ تو ہمارے ساتھ ایسے کیا کرتے تھے, اس طرح سے الزام نہ دیں آپ نے تو غلط جگہ ہی میری شادی کر دی, نہ دیکھا نہ کچھ ہے, یہ نہ ان کو جتائیں. اور وہ بیٹھے ہوئے ہیں تو اب آپ اپنے فون کو اپنے سے دور رکھیں, یہ بھی ایک بدتمیزی ہوتی ہے. ان کی جو رائے ہے یا جو سوچ ہے اس سے آپ کو اختلاف بھی ہے تو تب بھی آسان طریقے کے ساتھ بات رکھیں, بدتمیزی پہ نہ اتر آئیں, ان کی باتوں کو کاٹ کاٹ کے باتیں نہ کریں. اور ان کے سامنے اپنی آواز کو اونچا نہ ہونے دیں, ان کے ساتھ چلتے ہوئے ان سے آگے بڑھنے کی کوشش نہ کریں. جب کھانا شروع کریں تو یہ نہیں کہ خود پہلے ڈال رہے ہیں اور ماں باپ دیکھ رہے ہیں ابھی, نہیں, پہلے ان کو کہیں کہ وہ ڈالیں. اور ان کے سامنے خود کو نمایاں مت کریں کہ میں بڑی چیز ہوں, میں پتہ نہیں پڑھ گئی ہوں تو میں کیا بن گئی ہوں, میں بڑی عالم بن گئی ہوں, میں بڑی فاضل بن گئی ہوں, میں نے اتنی ڈگریاں لے لی ہیں, میں بڑی اچھی ہو گئی ہوں, یار آپ لوگ کیا ہیں. خود کو ان کے سامنے بہت بڑی قابلیت کی چیزیں نہ سمجھیں. اور وہ اگر لوگوں کے سامنے اگر آپ کی شکایت بھی کریں تو خاموش رہیں, ان کی باتوں کو ریجیکٹ کر کے ان کو نہ ڈانٹیں, اور بد اخلاقی مت برتے ان کے سامنے, اور ان کی موجودگی میں خود کو ایسے نہ ظاہر کریں کہ میں تو بس بہت تھکی ٹوٹی ہوئی ہوں, میں ایسے ہوں. ان کی ملاقات کو جاتے رہیں, کبھی اس طرح سے پروگرام بنائیں کہ ان کی زیارت کے لیے سفر کریں تاکہ ان کا دل خوش ہو جائے, شاپنگ کے لیے نہیں کہ میں وہاں پہ جا رہی ہوں شاپنگ کروں گی, اور شاپنگ کرنی ہے تو اس کے لیے میں ٹکٹ خریدوں, ان کے ساتھ پاس ٹائم سپینڈ کرنے کے لیے میرے پاس کہاں وقت ہے. نہیں, یہ نہیں ہونا چاہیے, مقصد کے ساتھ جائیں کہ میں نے ان کے ساتھ ٹائم سپینڈ کرنا. اور ان کو ہمیشہ اپنی دعاؤں میں شامل رکھیں, رب ارحمہما کما ربیانی صغیرا. ایک آدمی نے اپنی ماں کو اٹھا کے طواف کرایا تھا, اور اس نے کہا کہ میں نے ایسے طواف کرایا جیسے کوئی اونٹ ہوتا ہے کہ اونٹ کی طرح میں ماں کے آگے بچ گیا, تو ماں کو کندھوں پہ بٹھا کے طواف کرایا. تو ابن عمر سے کہنے لگا کہ کیا میں نے ان کا حق ادا کر دیا, تو فرمانے لگے ان کی ایک تکلیف جو ماں نے صحیح ہے تجھے پیدا کرنے میں اس کا بھی حق ادا نہیں ہوا. اور آپ صلی اللہ علیہ وسلم سے جب پوچھا گیا کہ اللہ تعالیٰ کو کون سا عمل محبوب ہے, فرمایا نماز کا اپنے اول وقت میں پڑھنا اور والدین کے ساتھ بھلائی کا سلوک کرنا. اور کبیرہ گناہوں میں, کبیرہ گناہوں کے بارے میں آپ صلی اللہ علیہ وسلم نے جب بتایا تو فرمایا شرک اور والدین کی نافرمانی, اس کے بعد جھوٹ کا فرمایا تھا. تو یعنی اتنی بڑی چیز ہے ان کی نافرمانی, ان کو رلا دینا, ان کو اپنے کسی بات سے یا اپنے کسی عمل سے ہرٹ کر دینا. اور اکثر یہ ہوتا ہے کہ ہم ماں باپ کی زندگی میں ان کی قدر نہیں کرتے, اس کے بعد ان کی قبروں پہ جا کے روتے پھرتے ہیں, اور ساری زندگی کبھی ان کے ساتھ بھلائی کی بات یا یہ نہیں کرتے. تو وقت گزر جاتا ہے, ان کو یہ نہ یاد کرایا کریں میرے لیے دعا کریں میرے لیے دعا کریں, ایسے کام کریں کہ وہ خود ہی آپ کو دعائیں دیں. اگر ابھی میں نے ایک ایڈ دیکھا پچھلے دنوں کہ وہ کہا جا رہا تھا کہ فیونرل ہوم کا ایڈ تھا, اس میں کہا جا رہا تھا کہ دیکھیں آپ کے ماں باپ نے, ایک آدمی کہہ رہا تھا آپ کے ماں باپ نے آپ کے لیے کتنا کچھ کیا, تو اب کیا آپ یہ نہیں کر سکتے, مطلب اس طرح سے کچھ تھا کہ آپ اپنے ماں باپ کو رخصت کریں بڑے اچھے طریقے سے. یہ الفاظ بھی اس قدر تکلیف دے تھے نا سننے, یعنی فیونرل کی اس پہ تھا کہ بھئی اب مسلم طریقے سے آپ, یہ فیونرل ہوم ہے تو آپ ماں باپ کے لیے ایسے الفاظ کوئی بولے, کیسی باتیں ہیں ہماری. دیکھو یہ تو الفاظ بولنے سے پہلے بھی سوچنا چاہیے کہ ہم اپنے ماں باپ سے کبھی جدا ہو جائیں. وہ کہہ رہے ہیں کہ انہوں نے ہمارے لیے اتنا کیا تو ہمیں ابھی اب چاہیے کہ جب ہم ان کو رخصت کریں تو پھولوں کی طرح رخصت کریں, تو یہ فیونرل ہوم فلاں فلاں فلاں. ये जेब नहीं देता हमें, हम अपने माँ बाप के लिए ऐसी बात सोचें या कहें भी फिर मुंह से निकाल के, तो अंडरस्टूड बात है हर एक ने चले जाना है, तो किसी ने भी नहीं यहाँ पे बैठे रहना। लेकिन एक किस जज्बे के साथ इंसान ये बोल सकता है, और जैसे कि इंतजार में है कि हाँ अब ये जाएं, अब इन्होंने ही रुख्सत होना है, हम तो बैठे हैं भाई, अब जाने की तो इनकी ही बारी है ना, तो ये जाना है तो हम बड़ी अच्छी तरह इनको रुख्सत करेंगे, फिक्र ना करें। देखिए ये यहाँ की चीजें, एक वक्त वो भी था पुराने लोग अपने माँ बाप को बूढ़े का लफ्ज माँ बाप भी इस्तेमाल करते थे, तो वो कहते थे कि हमें अच्छा नहीं लगता आप ये ना कहा करें कि आप बूढ़े हो गए, हमसे नहीं ये सुना जाता, और यहाँ पे ये कह रहे हैं जो वो उन्होंने हमारे साथ बड़ा अच्छा किया, अब हम भी उनको अच्छी तरह रुख्सत करें। अल्लाह अकबर। तो बाज दफा हमारा वालदेन के साथ, खास तौर पे बाप के साथ एक कम्युनिकेशन गैप होता है, तो अब हम जब बड़े हो गए, जाहिर है पहले छोटे होते थे एक गैप होता है, लेकिन जब बड़े हो जाते हैं तो आप उनके साथ ज्यादा फ्रेंडली हो सकते हैं, उनके इंटरेस्ट की बातें कर सकते हैं, लेकिन इससे पहले के बाद में पछतावे हो ना, आज अपनी केयर उनको फील कराएं और उनके ऊपर स्पेंड करें। औलाद को तो सारे ही खिलाते हैं, मगर वो बेटी और बेटा खुशकिस्मत है कि जो अपने माँ बाप पे स्पेंड कर सकते हैं। ये नहीं कहना चाहिए उन्होंने क्या करना है, और बुढ़ापे में इनको क्या जरूरत है, इस उम्र में इन्होंने किधर खर्च करना है, ना खर्च करें, उजाड़ दें, कुछ भी करें, फेंकें, मगर आप दें, आपका काम देना है। अब जिनके वालदैन दुनिया से चले गए हैं वो क्या करें, वो उनकी निशानियों की कदर करें। उनकी निशानियां क्या हैं, उनकी बाकी औलाद, आपके बहन भाई और जो खून के रिश्ते हैं बाकी, जिन जो उनको महबूब थे उनकी कदर करें, उनके साथ अच्छा करें। अपने बहन भाइयों के साथ अच्छा करेंगे तो ये वालदैन के साथ भलाई करना है, उनके रिश्तों के साथ जुड़े रहें, जो दोस्त थे उनके या जो जो चीजें जो काम उनको अच्छे लगते थे उनको कंटिन्यू रखने की कोशिश करें। इसी से समझ लें कि आप उनकी रूह को खुश कर सकते हैं। और याद रखिएगा, आप बाअदब औलाद हैं अगर तो आपको बाअदब औलाद मिलेगी, और ये नहीं हो सकता कि आप वालदैन से गुस्ताखी करें और आपकी औलाद आपका अदब करने लगे। चाहे आप उनको कितने लेक्चर सुना दें, कितनी वर्कशॉप्स में ले जाएं, कितनी कुछ कर दें, ये नहीं होने लगा। What goes around comes around, वो आके रहेगा। इसी तरह हम ये भी सोच लें कि अगर हमारे शौहर के वालदैन हैं, जो उनके साथ सलूक हमारे शौहर करेंगे या हम उनको उकसाएंगे कुछ करने पे कि वो उल्टा सीधा कुछ करें, वो भी कम्स अराउंड, वो भी आ जाएगा सामने। ये किसी का वाकया मैंने सुना कि वो आज के दौर की बात है हमारे मुल्क की, कि उन्होंने अपनी माँ को ओल्ड होम में दाखिल करा दिया, और माँ को खांसी बहुत आती थी, तो बहू बहुत तंग थी खांसी से, तो उसने कहा कि भाई इनको तो फारिग करो ना, इनको ओल्ड होम में लेके जाओ। वो इकलौता ही बेटा था, जब माँ डेथ बेड पे थी तो उन्होंने फ़ोन किया और उन्होंने कहा कि भाई आपकी माँ बहुत शदीद इस वक्त यानी बीमार हैं और उनका आखिरी वक्त है, आप फौरन पहुंचे। तो वो साहब दौड़ते हुए गए, माँ ने उस वक्त बेटे को नसीहत की कि बेटा मेरी एक नसीहत है कि इस ओल्ड होम में पंखे लगवा देना। उसने कहा आपका ये टाइम चल रहा है और आपको इनकी फिक्र पड़ी हुई है कि इनके लिए पंखे लगवा दें, यहाँ पे गर्मी बहुत है, तो आप इनकी फिक्र कर रही हैं ओल्ड होम वालों की। ने कहा नहीं, मुझे ये है कि कल को तुमने भी यहाँ आना है, तो पंखे लगवा देना। इसलिए इंसान जो करता है ना वो जरूर उसके सामने आता है, उससे बच नहीं सकता, दुनिया भी मकाफात अमल बन जाती है। और ये तो एक ऐसी चीज है कि जिसने माँ बाप को सताया इस दुनिया में, याद रखिएगा कि ये वो गुनाह है कि इंसान की जान नहीं निकलती जब तक इस चीज को देख ना ले दुनिया में, पा ना ले इसका अंजाम दुनिया में। आखिरत में तो जो इसका सजा है सो है, दुनिया में भी इंसान पाता है। तो हम सब बहुत ज्यादा इस चीज में अल्लाह ताला से तौबा इस्तगफार करें, क्योंकि ये کہیں نہ کہیں ہم سے کمی رہ ہی جاتی ہے، کہیں کوتاہی ہوتی ہے، کہیں غصے کے اندر آ کے ہم کچھ بول دیتے ہیں، اور بہت ساری چیزیں ہم نے جو جب ہمیں نہیں سمجھ ہوتی، آج اب جب ہم والدین بنتے ہیں تو ہمیں شاید سمجھ آتی ہیں، وہ اس وقت نہیں تھی اور ہم نے بہت ساری کر دی ہوں گی، تو اس کے اوپر اللہ سے بھی معافی مانگے، والدین اگر حیات ہیں تو ان کے سامنے بھی ہم آئندہ کے لیے اپنے رویے کو بدلیں۔ اصل میں یہ آیت اس وقت بھی حضرت سعد بن ابی وقاص کے لیے نازل ہوئی تھی۔ سعد بن ابی وقاص جو تھے نا، اپنی ماں کے بڑے فرما بردار تھے، بڑے لاڈلے تھے، ماں سے بڑا پیار تھا، ماں بھی ان کو بڑا پیار کرتی تھی، تو یہ اسلام لے آئے۔ اب ان کی ماں نے کہا کہ بھئی اگر تم اس دین سے نہیں پھرتے تو میں فاقہ کروں گی اور میں مر جاؤں گی، کچھ کھاؤں گی نہیں جب تک تم اس دین کو چھوڑ نہیں دیتے۔ اب وہ اتنے زیادہ دکھی ہوئے اس بات کے اوپر، آپ صلی اللہ علیہ وسلم کے پاس آئے کہ اب میں کروں تو کروں گا، کیونکہ اسلام تو کہتا ہے والدین کے ساتھ احسان کرو۔ تو تب یہ آیت اتری، وَإِن جَاهَدَاكَ، اور اگر وہ دونوں، جاہدا یعنی دو کی طرف اشارہ، الف آ رہا ہے نا دال کے اوپر، یعنی وہ دونوں ماں باپ زور ڈالیں تجھ پہ، لی تشریک بھی، تاکہ تو شریک کرے میرے ساتھ، ماں لیس لک بہ علم، جس کا نہیں تیرے لیے اس کا کوئی علم، یعنی شرک کی تو کوئی دلیل ہی نہیں، کسی کو اللہ کے برابر ٹھہرانے کا اگر حکم دیں اور پریشرائز کریں تمہیں کہ نہیں تم یہ کرو، مثلا ماں کہتی ہے کہ نہیں تم نے یہ، مثال کے طور پہ اللہ کا کوئی حکم ہے یہ چھوڑنا ہے، تم نے حجاب نہیں کرنا، تم نے مسجد میں جا کے نماز پڑھنے کی ضرورت نہیں ہے، تم یہ زیادہ دین کی طرف نہ جاؤ، یا قرآن وغیرہ پڑھو نہیں، یہ پتہ نہیں تمہیں کیا بنا دیں گے، یہ کیا، فلا تو تے ہوں ماں، تو ان کی اطاعت نہ کرنا، اس معاملے میں ان کی اطاعت نہیں کرنی۔ شرک کی تو کوئی دلیل ہے ہی نہیں، لیکن اس کے علاوہ بھی والدین اللہ کے کسی حکم کی نافرمانی کا اگر کہیں، اور دیکھیں یہاں پہ جو لفظ کو آپ دیکھیں نا، جاہدا کا، کہ وہ زور ڈال رہے ہیں، وہ محنت کر رہے ہیں، وہ جہد یہی ہے نا، مشقت، محنت، طاقت لگانا، وہ طاقت لگا رہے ہیں اس میں کہ تم شرک کرو۔ اب وہ ماں دھمکی دے رہی، اب ماں کہہ رہی ہے کہ میں کچھ کھاؤں گی نہیں جب تک تم شرک کی طرف نہیں آ جاتے واپس، اور تم یہ اسلام کو چھوڑ نہیں دیتے، اور میں مر جاؤں گی۔ اب دیکھیں ایک بیٹے کے لیے کتنی بڑی، ایک آج کی طرح کے بچے نہیں تھے نا وہ، وہ کتنے فرما بردار تھے اور کتنے محبت کرنے والے تھے ماں سے، تو اب ان کے لیے کتنی بڑی ایک یہ رسوائی کی بھی بات تھی اور تکلیف کی بات تھی کہ میری ماں میری وجہ سے مر جائے، تڑپ تڑپ کے مر جائے گی بھوک سے، تو وہ بہت پریشان تھے۔ اللہ تعالیٰ نے فرمایا کہ اللہ کی نافرمانی میں کسی کی اطاعت نہیں، کسی کی اطاعت جو ہے نا آپ نے نہیں کرنی، چاہے وہ شوہر ہے، چاہے وہ ماں باپ ہیں، چاہے وہ کوئی بھی ہے، کسی کی نہیں مان سکتے جہاں پہ اللہ کی نافرمانی ہو رہی، اللہ کا حکم ٹوٹ رہا ہو۔ اللہ کا حکم ہے، اور اللہ کیا دین جو کہتا ہے وہ ہے توحید کا پیغام، تو واضح طور پہ دو ٹوک الفاظ میں بتا دیا گیا کہ اس پہ کمپرومائز کوئی نہیں ہے، اللہ کے برابر کسی کو نہیں ٹھہرانا۔ اب دیکھیں انہوں نے تو پھر یہ کیا کہ پھر وہ اپنی ماں کے پاس گئے، انہوں نے کہا اپنی ماں سے کہ اے ماں، اگر تیری ایک کیا 100 جانیں بھی ہونا اور ایک کے بعد ایک جان تیری نکلتی چلی جائے تو بھی میں یہ دین نہیں چھوڑنے والا ہوں، اگر چاہو تو کھا لو اور چاہو تو بھوک ہڑتال جاری رکھو۔ اب ماں تو حیران ہو گئی کہ یہ میرا بیٹا ایسے کہہ رہا، پھر اس نے کھانا پینا چھوڑ دی، شروع کر دیا۔ تو اتنی طرح سے دیکھیں اس وقت کے مسلمانوں کو ایکسپلوئٹ کیا جاتا تھا، کیونکہ دیکھیں یہ جب اپنے پیارے جو ہوتے ہیں نا، جب ان کی طرف سے بے اعتنائی ہوتی ہے، جب یہ تیوریاں چڑھاتے ہیں، جب یہ منہ موڑ لیتے ہیں، جب یہ ناراضگی شو کرتے نا، انسان کے دل پہ بڑا بوجھل ہوتا ہے، خاص طور پہ ماں باپ، یا اسی طرح اور جو پیارے رشتے ہیں، مثلاً اولاد ہے، مثلاً ہسبینڈ ہے آپ کے، وہ جب اس طرح کرتے ہیں کہ آپ کے دین پہ چلنے کی وجہ سے وہ ناراض ہو رہے ہیں، या उनको अच्छा नहीं लग रहा या वो आपको धमकियां दे रहे हैं, तो वो इंसान के ऊपर बहुत भारी गुजरता है। वो अगर अल्लाह की नाफरमानी का हुक्म देने लगे और इंसान चाहता है कि मैं इताअत करूं, लेकिन वो हुक्म दे रहे हैं कि नहीं, अगर तुम ये नाफरमानी का काम नहीं करोगी तो मैंने तुम्हारे से बात नहीं करनी, तो इंसान के लिए बेहद मुश्किल हो जाता है। और आज भी ऐसे वालदैन भी हैं जो अपनी औलाद को अल्लाह की नाफरमानी करने का हुक्म देते हैं। लेकिन दोनों एक्सट्रीम्स हैं, एक तरफ वो भी एक्सट्रीम है कि बच्चे वालदैन को कुछ समझते नहीं, एक तरफ वो भी एक्सट्रीम है कि बच्चे कहते हैं कि अब हमने दीन पढ़ लिया, अब इस कुरान में तो इतना लिखा हुआ है कि वालदैन की हुक्म मानना है, ये करना है, अब अगर हम नहीं मानेंगे तो हम गुनाहगार होंगे अल्लाह के हाँ, अगर माँ कह रही है तो मुझे मानना ही पड़ेगा और माँ की तो इताअत जरूरी है, तो वो फिर मानने खड़े हो जाते हैं। नहीं, वहां पे माँ की नहीं माननी, माँ अल्लाह से ऊपर नहीं है, सबसे बड़ा हक इंसान के ऊपर उसके रब का है, माँ का तो नहीं है, माँ अल्लाह के बाद है और हर रिश्ता अल्लाह के बाद आता है। माँ खुद को अगर खुदा के मुकाबले में खड़ी कर लेती है तो इसका मतलब ये नहीं कि आप माँ की मानना शुरू कर दें, नहीं, यहां पे लिमिट लगा दी, ना ये बाउंड्री है, इसको क्रॉस नहीं करना। वालदैन की इताअत तब होगी जब वो अल्लाह की इताअत के दायरे में रहे, जिस वक्त वो क्रॉस करने लगे इस लिमिट को तब नहीं वालदैन की इताअत करनी। फलात होते हुमा, वाजे कह दिया गया। इसी तरह बाज वालदैन कहने लगते हैं कि तुम ऐसा करो, बेटे को कहते हैं अपनी बीवी को तलाक दे दो, देखो हज़रत उमर ने भी तो हुक्म दिया था अपने बेटे को कि तलाक दे दो, तो वो फिर उनके बेटे ने आके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा, तो आपने फरमाया हाँ अगर वो कहते हैं तो फिर दे दो। तो मुझे ये बताएं कि आज के वालदैन कौन से हज़रत उमर की तरह के, जब अपनी ग्रीवियंसिस की वजह से, अपने किसी बात की वजह से वो मतलब उनको बहू के साथ नहीं बनती या और कोई मामला होता है, तो वो ये नहीं बेटे को हुक्म दे कि तुम तलाक दे दो, ये तो जुल्म है। तो इस तरह से अगर वो किसी जुल्म करने का कहते हैं, अगर वो कोई ऐसी चीज का कहते हैं जो अल्लाह की नाफरमानी की हो रही है, तो फिर नहीं उनकी माननी, वो कहते रहे बेशक लेकिन उनसे बदतमीजी भी नहीं करनी, आप मुझे ये कहते हैं और ये है अल्लाह का हुक्म और आप मुझे क्या हुक्म दे रही हैं, और उनको दिल दुखाया जाए, नहीं, फिर भी एहसान का सलूक उनके साथ करना है, भलाई उनके साथ करनी है, मगर अल्लाह की नाफरमानी नहीं करनी। क्योंकि ये प्यारे रिश्ते ना बाज दफा अल्लाह के रास्ते में रुकावट बन जाते हैं, इंसान कंफ्यूज ना हो, फिर ये है फैसला जो अल्लाह ने दे दिया। अब उन्होंने देखे साद बिन अबी वक्कास ने ये नहीं कहा कि अच्छा मैं नहीं होता, मैं मुसलमान, आप कुछ खा तो लें, अच्छा मेरे कहने पे कुछ खा लें, मैं छोड़ दूंगा इस्लाम, ठीक है मैं आपको खुश करने के लिए छोड़ दूंगा, ऐसे नहीं कहा। आज तो कह देते ना, अच्छा आपको खुश करने के लिए ठीक है मैं छोड़ देती हूँ हिजाब करना, आपको खुश करने के लिए ठीक है मैं चाहे हराम से लाऊं चाहे हलाल से लाऊं मैं बड़ा घर ले लेता हूँ, आपको खुश करने के लिए मैं ये जुल्म करने पर तैयार हो जाता, ये नहीं। इलैया मर्जिउकुम, अल्लाह ताला ने फरमाया लौटना तो हमारी तरफ है। देखें आज अगर तुम शिर्क के ऊपर या अल्लाह की नाफरमानी के ऊपर वालदैन की इताअत कर भी लोगे तो लौटना तो मेरी तरफ ही है, जाओगे किधर, एक दिन वालदैन भी खत्म हो जाएंगे और तुम भी। फउनब्बिउकुम बिमा कुंतुम तअमलून, फिर हम तुम्हें बता देंगे जो तुम अमल किया करते थे दुनिया की जिंदगी में, जो भी तुमने किया था वो सब तुम्हारे आगे ला दिया जाएगा। जिनको तुमने ऊपर रखा अल्लाह के हुक्म से, ये एक इम्तिहान होता है ना इंसान का, लेकिन अगर तुमने उनके हुक्म को अल्लाह के हुक्म के ऊपर कर दिया तो फिर तुम्हें बता दिया जाएगा जो तुमने अमल किया, आना तो मेरे पास ही है, बच के कहां जाओगे। अल्लाहु अकबर। तो जब हम पेरेंट्स को भी ना ये बात समझ लेनी चाहिए कि हम अपनी औलादों को कोई ऐसा हुक्म ना दें कभी भी जो अल्लाह की नाफरमानी का, जो रसूल के अहकामात को तोड़ने वाला हो, ठीक है। लेकिन अब हमें भी तो पता होना कि अल्लाह रसूल के हुक्म क्या है, वालदैन को ही अगर नहीं पता होगा तो फिर वो ظلم ہی کرتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.